الحمد لله وكفى وسلام على عباد الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. وداود وسليمان إذ يحكمان في الحرث إذ نفشت فيه غنم القوم وكنا لحكمهم شاهدين ففهمناها سليمان وكلا آتينا حكما وعلما وسخرنا مع داود الجبال يسبحنا والطير وكنا فاعلين وعلمناه صنعة لبوس لكم لتحصنكم من بأسكم فهل أنتم شاكرون ولسليمان الريح عاصفة تجري بأمره إلى الأرض التي باركنا فيها وكنا بكل شيء عالمين ومن الشياطين من يغوصون له ويعملون عملا دون ذلك وكنا لهم حافظين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم اللهم أرنا الحق حقا وارزقنا اتباعه وأرنا الباطل باطلا وارزقنا اجتنابه ربنا زدنا علما. تو اس کلاس میں ہم سورہ انبیاء کی تفسیر پڑھ رہے ہیں معروف قرآن کی جلد نمبر 6 سے، اور ابھی جو آیات پڑھی گئیں جیسا کہ شیئر سکرین کے اوپر بھی لکھا ہوا ہے کہ یہ 78 سے 82 یہ آیات ہیں سورہ انبیاء کی، ان کا ترجمہ اور خلاصہ تفسیر ہم پچھلی کلاس میں پڑھ چکے تھے اور معارف و مسائل پڑھنا شروع کر چکے تھے. یہ جو ہماری کلاس ہے یہ پہلے تو صرف دین اسینشلز فار ویمن پروگرام کے تحت ہی ہوا کرتی تھی، لیکن اس تعلیمی سال سے ہم نے اس کو جو اپنی عالمات کی کلاسز ہوتی ہیں تو ان کے اندر بھی ان کو نظام الاوقات میں یعنی ٹائم ٹیبل میں داخل کر دیا ہے. تو اب تو وہاں کی طالبات ہیں وہ بھی اس کلاس کو لیا کریں گی اپنے ٹائم ٹیبل کے اندر، اور اس کے بعد پھر ان کی اگلی کلاس جو ہے وہ بعد میں کنٹینیو ہوگی. جب یہ کلاس ختم ہو جائے گی پھر وہ واپس اپنی طالبات کی کلاس میں چلی جائیں گی اور وہاں کنٹینیو کریں گی. تو اس کلاس کا ٹائٹل جو ہے وہ ایک تربیہ کلاس رکھا گیا ہے، اور تربیہ کیوں رکھا گیا ہے؟ کیونکہ اس کلاس میں ہمارا شروع سے ہی یہ فوکس رہا ہے، ایمفیسس تاکید رہی ہے کہ ہم ایسی باتیں سمجھانے کی کوشش کریں کہ جن سے انسان کی تربیت ہوتی ہے، خصوصاً ایک ذہنی تربیت ہوتی ہے، ایک سوچ کی تربیت ہوتی ہے. ایک تو ہوتا ہے نا ایک عمل کی انسان کی تربیت ہو تو اس کا عمل جو ہے وہ غلط سے صحیح ہو جائے، اور ایک ہوتا ہے یعنی وہ تربیت بھی تربیت ہی ہوتی ہے جو کہ عمل کی تربیت ہو، انسان کا عمل ٹھیک ہو جائے، اور دوسری اس سے بھی زیادہ اہم ایک تربیت ہوتی ہے کہ انسان کا سوچنے کا انداز درست ہو جائے، اس کی پرائیورٹیز فکس ہو جائیں، ترجیحات فکس ہو جائیں، اور وہ جس چیز کو جتنی اہمیت دینی چاہیے اتنی اہمیت، اور جس کو اس سے کم اہمیت دینی چاہیے اتنی کم اہمیت دینا شروع ہو جائے. اصل تربیت جو ہے وہ یہی ہوتی ہے. تو اس کلاس میں ہم کوشش کرتے ہیں کہ اس طرح کی باتیں ہم آپ کے سامنے اکثر کرتے رہیں کہ جس سے کہ ہماری پرائیورٹیز ترجیحات جو ہے وہ صحیح ہوتی رہیں. تو اب ہم جو معروف القرآن میں معروف مسائل پڑھ رہے ہیں سورۃ الانبیاء کے ان آیات کی، تو ان میں حضرت نے سب سے پہلے تو نفشت فیہ غنم القوم کے جو الفاظ ہیں جو یعنی آیت کا ٹکڑا ہے اس کی تفسیر میں لفظ نفشہ کے معنی بیان کرے تھے کہ اگر کسی کے کھیت کے اندر جانور گھس جائیں اور اس کھیت کو نقصان پہنچاتے تو اس کے لیے لفظ نفشہ استعمال کیا جاتا ہے. ٹھیک ہے، پھر اس کے بعد ففہمناہا سلیمان، کہ ہم نے فہم عطا فرمائی سلیمان علیہ السلام کو، اللہ تعالیٰ یہ فرماتے ہیں. تو اس میں پھر ففہمناہا کے بارے میں انہوں نے بتایا تھا کہ کس چیز کی فہم عطا فرمائی، ہا کی ضمیر جو اس ورڈ میں ہے تو وہ کس چیز کی طرف پوائنٹ کر رہی ہے، جس کی فہم عطا فرمائی وہ یہ جو مقدمہ پیش ہوا تھا حضرت داؤد علیہ السلام کے سامنے کہ جن کی بکریاں تھیں وہ بھی آ گئے تھے اور جن کے کھیت تھے وہ بھی آ گئے تھے کہ ان کی بکریوں نے ہمارے کھیت کا نقصان کر دیا ہے، تو اب آپ فیصلہ فرمائیں کہ اس کو کیسے ریزالو کیا جائے. تو اس مقدمے کی فہم جو ہے اللہ تعالیٰ فرماتے ہیں کہ ہم نے سلیمان علیہ السلام کو عطا فرمائی. ٹھیک ہے، تو فرمایا تھا انہوں نے یہاں پر کہ اس کے معنی یہ ہیں کہ جو فیصلہ اللہ کے نزدیک پسندیدہ تھا اللہ تعالیٰ نے وہ حضرت سلیمان علیہ السلام کو سمجھا دیا. اس مقدمے اور فیصلے کی صورت اوپر خلاصہ تفسیر میں ہم پڑھ چکے ہیں آ چکے ہیں, جس سے معلوم ہوتا ہے کہ حضرت داؤد علیہ السلام کا فیصلہ بھی ازرو قرآن شرعی غلط نہیں تھا. ٹھیک ہے, انہوں نے کیا فیصلہ کیا تھا کہ بھائی جن کی بکریوں نے کھیت کا نقصان کر دیا نا تو وہ بکریاں اٹھا کر کے کھیت والوں کو دے دو. ٹھیک ہے, کیونکہ قیمت دونوں کی برابر تھی, اس نقصان کی اور بکریوں کی قیمت برابر تھی, انہوں نے فیصلہ دیا کہ بکریاں ان کو دے دو. مگر جو فیصلہ اللہ تعالیٰ نے سلیمان علیہ السلام کو سمجھایا اس میں فریقین کی رعایت اور مصلحت تھی, اس لیے اللہ تعالیٰ کے نزدیک وہ پسندیدہ قرار دیا گیا تھا. ٹھیک ہے, پچھلی کلاس میں اس کے اوپر پھر کافی ساری ڈسکشن ہوئی تھی. میں نے آپ سے سوال کیا تھا کہ جہاں تک مجھے یاد پڑتا ہے کیا سوال تھا کہ تفہیم یعنی لوگوں کے درمیان مصلحت ہو جائے اور یعنی کیا کہتے ہیں معافی تلافی کر کے جو معاملہ طے پا جاتا ہے تو یہ اللہ تعالیٰ کو پسند ہے. ٹھیک ہے, زیادہ پسند ہے, عدل سے زیادہ جو ہے وہ احسان پسند ہے اللہ تعالیٰ کو. لیکن اس کے اندر ایک بات بہت ضروری ہے یاد رکھنا کہ غلطی کو معاف کر دینا یہ اللہ کو پسند ہے. لیکن کیا چیز اللہ کو پسند نہیں ہے کہ غلطی کو آپ کیا کریں تو وہ اللہ کو پسند نہیں ہے, یہ آپ سے ہم ایز اے کوئز پوچھتے ہیں. یہ کیا بتایا تھا کہ اللہ تعالیٰ کو کیا چیز پسند نہیں ہے, غلطی کے ساتھ کیا کرنا اللہ کو پسند نہیں ہے. غلطی کو معاف کرنا اللہ کو پسند ہے لیکن کیا کرنا اللہ کو پسند نہیں ہے. ہاں بالکل صحیح فرمایا کہ غلطی کو غلط نہ سمجھیں, غلطی کو غلطی نہ سمجھنا, غلطی پر اصرار کرنا. ماشاءاللہ سب کے جواب بالکل صحیح ہیں. غلطی پر اصرار کرنا یعنی جس کو کہتے ہیں نا اڑ جانا, ضد کرنا شروع کر دینا اور اپنی غلطی کو ماننے سے انکار کر دینا, یہ اللہ تعالیٰ کو سخت ناپسند ہے. چاہے وہ اپنی غلطی کے بارے میں کوئی کرے, چاہے وہ اپنے کسی عزیز دوست رشتہ دار اولاد کی غلطی کے بارے میں کوئی ایسا معاملہ کرے کہ چونکہ وہ میرا دوست ہے, وہ میرا رشتہ دار ہے یا وہ میری اولاد ہے تو اس وجہ سے اس کی غلطی ماننے سے ہی انکار کر دی. نہیں, اس نے تو غلطی کری ہی نہیں ہے. ٹھیک ہے, تو یہ جو ہے نا یہ ظلم ہے اور ظلم اللہ تعالیٰ کو شدید ناپسند ہے. ٹھیک ہے, تو معافی کرنا, معاف کر دینا ایک دوسری بات ہے اور غلطی کو صحیح کہنا شروع کر دینا یہ بالکل ایک دوسرا مسئلہ ہے. ٹھیک ہے نا, اللہ تعالیٰ کو تو غلطی کو غلطی کہنا یعنی اتنا زیادہ اللہ تعالیٰ کے نزدیک ضروری ہے, اتنا زیادہ اہم ہے کہ ایون اپنے نیک بدنوں کے معاملے میں بھی اللہ تعالیٰ جو ہے نا وہ غلطی کو صحیح کہنے کی اجازت نہیں دیتے کہ اگر کسی نیک بندے سے بھی غلطی ہو گئی نا تو اس کو بھی تم یہ صحیح نہیں کہنا شروع کر سکتے. ٹھیک ہے نا, ہاں یہ اور بات ہے کہ تمہیں وہ جو بظاہر غلطی نظر آ رہی ہے تو اگر بندہ نیک ہے, اچھی پریسٹیج والا بندہ ہے, نیکوں کے درمیان اس کا شمار ہوتا ہے, علماء میں سے اس کا شمار ہوتا ہے اور مشائخ میں اس کا شمار ہوتا ہے, تو اگر اس سے کوئی غلطی تمہیں نظر آئے تو پہلے تم توقف کرو, پہلے تم رک جاؤ, سوچ لو, غور کر لو کہ کیا واقعی وہ غلطی جیسی تمہیں نظر آ رہی ہے کیا واقعی ایسا ہے, کہیں ایسا تو نہیں ہے کہ تمہیں دیکھنے میں دھوکا ہو گیا ہو, تمہاری سمجھ میں دھوکا ہو گیا ہو. تو اگر کوئی نیک بندہ ہے جس سے غلطی تمہیں نظر آ رہی ہے تو اس کو تم جلد بازی میں فوراً اس چکر میں نا کہ غلطی کو غلطی کہنا تو ثواب کا کام ہے اور اللہ تعالیٰ کو غلطی کو صحیح کہنا ناپسند ہے تو میں ان کو بھی نہیں چھوڑوں گی, میں ان کی بھی غلطی جو ہے نا وہ فوراً جو ہے وہ بیان کروں گی اور ان کی اصلاح کرنے کی کوشش کروں گی فوراً سے اور لوگوں کو بھی بتا دوں گی کہ انہوں نے کیا غلطی کری ہے. ہرگز نہیں, یہ بالکل نہیں کر سکتے. ٹھیک ہے نا, لیکن یہ کس کے ساتھ ہے, یہ وہ لوگ ہیں کہ جن کی اچھی ایک ریپوٹیشن معاشرے میں بنی ہوئی ہے, نیکی تقویٰ کے ساتھ یا علم کے ساتھ ایک اچھے تعلق بنا ہوا ہے, ان کے ساتھ ہی معاملہ کرنا ہے, اپنے ساتھ ہی معاملہ نہیں کرنا. میری تو بڑی اچھی ریپوٹیشن بنی ہوئی ہے اس وجہ سے میں اپنی غلطی کو تسلیم ہی نہیں کروں گی, یا میری اولاد جو ہے نا وہ اگر میں ان کی غلطی کو تسلیم کر لوں گی تو پھر تو وہ میری ریپوٹیشن خراب ہو جائے گی, یہ نہیں کرنا ہے. اچھا, یہ نیکوں کی غلطی کو غلطی نہ کہنا, فوراً جلد بازی میں غلطی نہ کہنا بلکہ توقف کر کے غور و فکر کرنا, سوچنا اور اس کی تحقیق کرنا, اس کی ایک بہت بڑی مثال ابھی چند دن پہلے ہم نے پڑھی ہے, وہ بھی آپ بتا دیں. بہت بڑی مثال کہ نیک کی جو بظاہر غلطی نظر آ رہی ہے اس کو فوراً جمپ آن اٹ. بالکل حضرت ابراہیم علیہ السلام, حضرت ابراہیم علیہ السلام کی تین جھوٹ ہے نا, کذبات ابراہیم علیہ السلام. حدیث مبارکہ کے اندر جھوٹ کا لفظ ذکر کیا نبی علیہ الصلوۃ والسلام نے, کذبات نبی, کذبات ابراہیم ہے نا. لیکن اس کے اوپر بھی ہمیں اجازت نہیں کہ ہم جمپ کر کے ابراہیم علیہ السلام کو تنقید کا نشانہ بنانا شروع کر دیں. کیوں؟ اس لیے کہ وہ ابراہیم خلیل اللہ ہیں, نیک ہیں, متقی پرہیزگار اللہ کے نبی ہیں. تو بظاہر بالکل نعوذ باللہ ان کا عمل جو ہے وہ جھوٹ نظر آ رہا ہے, لیکن اس کی اجازت نہیں ہے کہ آپ اس کو جھوٹ بولنا شروع کر دیں. تو بھائی اب آپ کیا کریں, علماء سے رجوع کریں کہ میرے بات سمجھ میں نہیں آ رہی کہ ابراہیم جب خلیل اللہ ہیں علیہ الصلوۃ والسلام تو ان سے یہ والے کام کیسے ہو گئے. اب علماء آپ کو سمجھائیں گے کہ دیکھو یہ تو ہوا ہی نہیں تھا, یہ تو جھوٹ تھا ہی نہیں. کتنی ساری تفسیر تھی نا اس کی. تو ان باتوں کو ہمیں یاد رکھنا ہے, یہ خالی پڑھ کر کے گزر جانے والی باتیں نہیں ہیں کہ سن کر کے گزر گئے اور کل کو پھر ہم نے اسی قسم کی حرکتیں شروع کر دیں, ہے نا. اپنی غلطی تو مان نہیں رہے, اور جو معاشرے کے نیک پرہیزگار لوگ ہیں, علماء مشائف ہیں, ان کی غلطی جو ہے نا اس کے اوپر دوربین فٹ کر کے بیٹھے ہوئے ہیں کہ بھائی کوئی مجھے ان کی غلطی نظر آئے اور میں ان کو دبوچ لوں جا کر کے, ہے نا, ان کا گلا پکڑ لوں, آپ نے ایسا کیسے کر دیا, یہ کیسے ہو گیا. کچھ لوگ ایسے ہیں, ان کا مزاج ایسا ہوتا ہے, اسی وجہ سے آپ کے سامنے اس بات کو بیان کر رہے ہیں کہ نہیں, یہ تربیت یہ بالکل خلاف تربیت ہے. تو بہت اہم تربیت یہاں پر آپ کی اس تربیت کلاس کے اندر آپ کو ایک تربیتی پوائنٹ مل گیا کہ آپ نے ایسا نہیں کرنا ہے. ٹھیک ہے, اچھا, کسی کو کوئی اشکال ہو, سوال ہو تو وہ ضرور سے پوچھ لیں. ان کی نیت صاف تھی؟ نہیں جی, نیت صاف کا مسئلہ ہی کوئی نہیں تھا, ان کا عمل بھی صاف تھا. نیت تو صاف تھی ہی, ان کا عمل بھی صاف تھا. ٹھیک ہے نا, توریات کی تو وہ تھی اور دوسرا جو تھا وہ اسناد, جس کو. تو آگے چلتے ہیں کہ امام بغوی نے حضرت ابن عباس رضی اللہ عنہ اور قتادہ اور زہری سے اس واقعے کی روایت اس طرح کی. اچھا, یہ جو تربیتی پوائنٹ جیسے ایک مل گیا نا آپ کو اس وقت, ٹھیک ہے, اب کوشش کریں کہ اس کو اپنے پاس نوٹ کر لیں, اپنے الفاظ میں اس کو ایک چھوٹا سا پوائنٹ بنا کر کے لکھ لیں کہ بھائی یہ ہم نے آج سیکھا ہے کہ اپنی غلطی کو جسٹیفائی نہیں کرنا, اس پہ اصرار نہیں کرنا, یہ اللہ تعالیٰ کو ناپسند ہو جائے گا. اور جو ایسے شخصیات ہیں معاشرے کی, نیک علماء مشائخ والی شخصیات, تو ان کی غلطی کے اوپر ہم نے جو ہے نا وہ چھلانگ مار کر کے ان کو پکڑ لینا ہے, ٹھیک ہے, بلکہ اس کے اوپر توقف کرنا ہے اور اس کی کوئی تاویل تلاش کرنے کی کوشش کرنی. تاویل اس کو کہتے ہیں, تاویل تلاش کرنا, ایکسپلینیشن. ٹھیک ہے, اس پوائنٹ کو اپنے پاس آپ نوٹ کر لیں, تبھی اس تربیت کلاس کا فائدہ ہے, ورنہ تو بس کہانی کی طرح سنتے چلے جائیں گے, کوئی ایگزام تو آپ کو ہو نہیں رہا اس کے اندر. ٹھیک ہے, بچوں کے معاملے میں بھی غلطی پر فوراً ریاکٹ نہیں کرنا چاہیے, حکمت اور سمجھ کے ساتھ, شفقت کے ساتھ اصلاح کریں. ہاں, یہ بھی بہت اچھا ماشاء اللہ آپ نے پوائنٹ لکھا, ڈائریکٹ میسج میں انہوں نے لکھا ہے تو باقی لوگ نہیں پڑھ سکتے, کہ جس طرح سے بڑوں کی غلطی کے بارے میں تو یہ ہے نا کہ اس کی تعبیر تلاش کرنے کی کوشش کریں, اسی طریقے سے اپنے بچوں کی غلطی میں بھی یہی بات یاد رکھیں کہ غلطی کو غلطی مان لینا کا مطلب یہ بھی نہیں ہے کہ آپ فوراً سے جو ہے نا وہ ججمنٹ کر لیں, فوراً سے فیصلہ کر لیں اور فوراً سے ریئیکٹ کرنا شروع کر دیں. ٹھیک ہے نا, بلکہ ایون اگر اپنے بچوں کی بھی غلطی نظر آ رہی ہے نا تو اس کو بھی تحمل کے ساتھ پہلے فل پکچر سمجھنے کی کوشش کریں کہ اس نے جو یہ غلطی کری ہے, جو کہ مجھے ابھی غلطی نظر آ رہی ہے نا, بظاہر مجھے غلطی نظر آ رہی ہے, تو اس کا بیک گراؤنڈ کیا ہے. مثال کے طور پر آپ کے بچے کی کسی دوسرے بچے کے ساتھ جو ہے نا وہ بحث ہو رہی تھی, اور آپ کا بچہ جو ہے وہ اس بچے کو کوئی ایسی بات کہہ رہا تھا جو کہ صحیح نہیں ہے. ٹھیک ہے نا, اب ٹھیک ہے, اس وقت تو آپ نے ان میں بیچ بچاؤ کروا دیا, الگ کر دیا کہ نہیں بیٹا اس طرح سے بحث نہیں کرتے, اس طرح بات نہیں کرتے. لیکن اب اس کے بعد آپ اپنے بچے کو فوراً جو ہے نا وہ بلیم کرنا اور فوراً لان تان کرنا, فوراً اس کی اصلاح کرنے کی کوشش کر دینا, یہ شروع نہ کریں, بلکہ اس اپنے بچے سے جو ہے وہ پہلے معاملے کی تفصیل پوچھیں کہ بیٹا یہ ویئر ڈیڈ اٹ سٹارٹ, یہ کہاں سے شروع ہوا تھا, ٹھیک ہے نا, پوری تفصیل معلوم کریں. تو یہ بھی ممکن ہے کہ ہو سکتا ہے کہ آپ کے بچے کی غلطی آخر میں تھی لیکن ابتدا جو ہے وہ کہیں اور سے ہوئی تھی, کسی اور بچے نے ابتدا کری تھی اس غلطی کی, ٹھیک ہے نا. ہو سکتا ہے آپ کا بچہ جو ہے اس نے خالی ری ایکشن کے طور پر یہ غلطی کری, ٹھیک ہے نا, کہ اس نے بھی بحث کری, اس نے بھی کوئی بری بات کہہ دی دوسرے بچے کو, ٹھیک ہے. تو فل پکچر کو پہلے سمجھنے کی کوشش کریں, اور جب آپ کو پورا پکچر سمجھ میں آ جائے پوری پکچر, تو اس کے بعد پھر اپنے بچے کی اچھی طریقے سے اصلاح کریں. مار پیٹ ڈانٹ ڈپٹ اس کے ذریعے سے نہیں, بلکہ اچھے انداز میں اس کی اصلاح کریں. اگر دوسرے بچے کی غلطی پروو ہو گئی ہے, ٹھیک ہے نا, اگر دوسرے بچے کی غلطی بھی پروو ہو گئی کہ ہاں ابتدا اس نے کری تھی, اس نے پہلے غلط بات کہی تھی, تو اپنے بچے کو یہ نہ کہیں کہ وہ تو بہت برا بچہ ہے, اس نے تو وہ تو ہے ہی اس قسم کا, اس کا تو خاندان ہی خراب ہے, اس کی تو اما کو بھی میں جانتا ہوں, وہ اما بھی اس کی خراب ہے, اس کا ابا بھی خراب ہے, یہ سب نہ کہیں, بلکہ اس طریقے سے اپنے بچوں کو سمجھائیں کہ بے شک بیٹا ہاں یا بیٹی اس وہ جو آپ کی دوست تھی یا آپ کا جو دوست تھا اس نے یہ بات غلط کری, ٹھیک ہے نا, اس نے جو یہ بات کہی اس کو ایسی بات نہیں کہنی چاہیے تھی, یہ غلط بات ہے, ٹھیک ہے نا. لیکن اس کی غلط بات کا مطلب یہ نہیں ہے کہ اب آپ بھی جو ہے وہ غلط بات کا جواب غلط طریقے سے دیں, یہ تو اس کا مطلب نہیں ہے نا. کیونکہ اس نے جو غلطی کری ہے وہ اپنی غلطی کے لیے ریسپانسیبل ہے, اور آپ اگر اس کا جواب غلط طریقے سے دیں گی یا دیں گے تو آپ اپنی غلط بات کے ریسپانسیبل ہوں گے, اور جو غلط کام کرتا ہے تو اس کو پھر پنشمنٹ ملتی ہے, ٹھیک ہے نا, کسی نہ کسی طریقے سے اللہ تعالیٰ پھر اس کو پنشمنٹ دیتے ہیں کیونکہ اس نے غلط کام کیا, رائٹ. مَن یَعْمَلْ سُوءًا يُجْزَ بِهِ, یہ جو آیت قرآنی ہے اس آیت قرآنی کو بچوں کے سامنے اپنے الفاظ میں سمجھانے کی کوشش کریں کہ دیکھو ہمارے پروردگار نے یہ ایک اصول بنایا ہے کہ جو بھی برا کام کرے گا وہ اس کی جزا یعنی سزا پائے گا. مَن یَعْمَلْ سُوءًا يُجْزَ بِهِ, ٹھیک ہے. تو اب آپ کے دوست نے جو یہ غلط کام کیا ہے تو بھائی اس کو اس کی غلطی کی سزا مل جائے گی, لیکن آپ اگر اس کو غلط کام سے رسپونڈ کریں گے تو آپ کو اپنی غلطی کی سزا ملے گی, ٹھیک ہے. تو غلطی کا مطلب یہ نہیں ہے کہ آپ بھی غلطی کرنا شروع کر دیں, پہلی بات. دوسری بات اس کو یہ بھی سمجھائیں کہ دیکھیں وہ جو تھا وہ بھی تو آپ کا دوست ہی تھا نا, جس کے ساتھ آپ روزانہ کھیلتے ہیں, جس کے ساتھ آپ جو ہے وہ اچھا ٹائم اسپینڈ کرتے ہیں, ٹھیک ہے. تو اگر اس نے غلط کام کیا ہے نا تو آپ کو تو اس کو سمجھانا چاہیے تھا پہلے کہ یہ تو غلط کام ہے, ایسے نہیں کرتے, ٹھیک ہے نا. اگر وہ آپ کی بات مان لیتا تو بہت اچھا ہو جاتا, اور اگر آپ کی وہ بات نہیں مانتا تو پھر آپ اپنے آپ کو الگ کر لیتے بجائے اس کے کہ آپ جو ہے وہ غلطی کا جواب جو ہے وہ غلطی سے دیں, غلط طریقے سے دیں. نہیں, آپ کو اپنے آپ کو الگ کر لینا چاہیے تھا, اور آپ کو اپنے دوست کے لیے اللہ سے دعا کرنی چاہیے تھی کہ اے اللہ میرے دوست کو اس غلط بات سے آپ بچا لیجئے. کیوں؟ اس لیے کہ آپ کے دل میں اپنے دوست کی خیر خواہی ہونی چاہیے, آپ کو یہ بات یاد رکھنی چاہیے کہ اس نے اگر غلطی کری ہے تو اس کو سزا ملے گی, اور آپ نہیں چاہتے کہ آپ کے دوست کو سزا ملے, اللہ تعالیٰ اس سے ناراض ہو, تو آپ کو تو اس کے بارے میں دعا کرنی چاہیے تھی, ٹھیک ہے نا. اور پھر اس کے بعد اگر مسئلہ زیادہ خراب ہے, اس نے زیادہ بری بات کری ہے, تو اب آپ کو اپنے دوست کی اصلاح کے لیے صحیح طریقے سے کوئی کام کرنا چاہیے. مثلاً آپ کو بڑوں سے جا کے بات کرنی چاہیے, بتانا چاہیے بڑوں کو, یعنی آپ میرے پاس آتے, آپ مجھے بتاتے کہ اس نے جو ہے وہ یہ کام غلط کیا, ایسے کیا, ایسی بات کہہ دی, تو آپ مجھے بتاتے. لیکن یہ بتانا جو ہے وہ شکایت کی نیت سے نہیں ہوتا, بلکہ اس کی اصلاح کی نیت سے ہوتا, اس کی خیر خواہی کی نیت سے ہوتا, ٹھیک ہے نا. تو پھر میں جو ہوں یا تو ڈائریکٹلی اس بچے کو آپ کے دوست کو سمجھا دیتی, یا میں اس کی امی سے بات کر لیتی, اس کی امی کو جو ہے وہ بات سمجھاتی کہ دیکھیں آپ کا بیٹا جو ہے نا وہ یہ ایسی بات کر رہا ہے, اور آپ کو چاہیے کہ اس کو سمجھا لیں, کیونکہ اگر وہ اپنی اس غلط بات سے باز نہیں آیا تو یہ اس کی عادت بن سکتی ہے, اور جس کی وجہ سے اس کو نقصان ہو سکتا ہے دنیا میں بھی اور آخرت میں بھی, ٹھیک ہے. تو یہ طریقہ ہوتا ہے, ٹھیک ہے, کہ بچوں کو جو ہے نا وہ یہ بھی, اب ہم یہ شروع میں تو بات کری نا کہ بچے کی اپنی, کیونکہ میرا بچہ ہے تو وہ تو غلطی کر نہیں سکتا, میں نے تو اس کی غلطی ماننی ہی نہیں ہے, نہیں, یہ تو بہت غلط بات ہو جائے گی. لیکن
इवन गलती मान भी ली ना अपने बच्चे की, हाँ भाई वाकई मेरे बच्चे ने गलत किया, तो उसको भी फिर टैकल करने का एक डिफरेंट अंदाज होना चाहिए, तरबियती अंदाज, जिसके अंदर के खैर ख्वाही का जो जज्बा है ना वो अपने बच्चे के लिए भी, और इवन अगर उसकी लड़ाई किसी दूसरे बच्चे के साथ हो रही थी तो उसके लिए भी खैर ख्वाही गालिब होनी चाहिए, ठीक है ना। ऐसे जब माँ बाप अपने बच्चों की तरबियत करते हैं ना, तब उन बच्चों का जहन बनता है और उनका दिल बनता है, तब वो अच्छे इंसान और अच्छे मुसलमान बनते हैं, ठीक है ना। तो ये चीजें हम नहीं कर रहे होते, हमने देखा कि इवन अच्छे खासे सपोजिटली पढ़े लिखे और जो है वो इवन दीनदार भी वालदैन, इवन दीनदार भी वो ऐसे नहीं डील कर रहे होते मसलों को, बल्कि अगर गलती की इसलाह करने का मूड बन गया तो बस अब तो उन्होंने जंपिंग टू कंक्लूजन, फौरन से जो है ना वो कोई वो फैसला कर लेना है बगैर तहकीक के, और फिर जो है ना वो अपना गुस्सा उतारना शुरू कर देना है अपने बच्चे के ऊपर और उसको डांट डपट या मारपीट करनी शुरू कर देनी है ना, इससे मसला जो है वो और ज्यादा खराब हो जाता है, बेहतर नहीं होता, ठीक है। या फिर इवन कभी तो कुछ और ही किस्म की बातें करना शुरू कर देना है जिससे कि बच्चे को जो है ना वो गलत ही तासर मिलना शुरू हो जाता है, जैसे किसी दूसरे बच्चे ने जो है वो आपके बच्चे को कोई यानी मुतकब्बिराना बात कहती कि तुम जानते नहीं हो कि मैं कौन हूं, तुम जानते नहीं हो कि मेरे बाप कौन है, ठीक है। किसी बच्चे ने आपके बच्चों को ये कह दिया, ठीक है, स्कूल के अंदर जैसे कि तुम्हें पता नहीं है कि मेरे बाप कौन है, ठीक है ना। तब अब्बा हुजूर को भी गुस्सा आया, उन्होंने अपने बच्चे से कह दिया कि उससे तुम कह देते कि तुम्हें भी नहीं पता कि मेरा बाप कौन है, ठीक है ना। अब अगर किसी आप में से किसी के साथ ये वाक़ हुआ है तो आपका नाम तो मैं नहीं ले रहा, तो इस वजह से परेशान नहीं होइएगा, लेकिन एक चीज सामने आई तो दूसरों की खैर ख्वाही के अंदर ये मिसाल भी आपके सामने बयान कर रहे हैं, ठीक है ना, कि एक बच्चे ने आपके बच्चे को स्कूल में कहा कि तुम्हें पता नहीं मेरा बाप कौन है, ठीक है, तो आपने भी जवाब में कह दिया कि बेटा तुम भी उसको जाके कहो कि तुम्हें भी पता नहीं कि मेरा बाप कौन है, ठीक है। अब ये जो आपने अपने बच्चों को जवाब अता फरमाया है, ठीक है, इस जवाब का मतलब क्या है, अगर आपसे पूछें कि आप बताएं इस जवाब का मतलब क्या है, उस बच्चे के दिल में क्या चीज बैठेगी अब्बू से ये जवाब सुन करके, क्या चीज बैठेगी कि जो दूसरा बच्चा था उसने तो तकब्बुर का बोल बोला था ना, राइट, तो मेरे अब्बा ने जो है वो तकब्बुर का जवाब तकब्बुर से मुझे सिखाया, तो इसका मतलब ये है कि तकब्बुर करना जो है ये तो बड़ी अच्छी चीज है ना भाई, वो बोले तो मैं भी आगे से यही बोलूं, ठीक है ना। तो क्या जबरदस्त फिर तरबियत हुई होगी उस बच्चे की, उस बच्चे के जहन के अंदर फिर क्या चीज बैठी कि तकब्बुरी करना चाहिए भाई, है ना, उसने अपने बाप के बड़ाई का जिक्र किया तो मैं भी अपने बाप की बड़ाई का जिक्र कर दूं, ठीक है ना भाई। तो अब ये तो तरबियत नहीं हुई ना, ये तो आपने फिर अपने बच्चे को यानी ऐसे गुनाह के अंदर फिर पुश कर दिया कि जो कि अल्लाह ताला के नजदीक जो है वो सबसे बुरा गुनाह है, तकब्बुर करना, और इसके ऊपर अल्लाह ताला की पकड़ आ जाती है, फौरन पकड़ आ जाती है बल्कि तकब्बुर के ऊपर, ठीक है, ठीक है। तो ऐसे होता है, सही है, हम ऐसी गलतियां कर जाते हैं और हम किसी से पूछते भी नहीं है, हम किसी को जाके बताते भी नहीं है, तो इस वजह से ना हमारी ये गलतियां चलती रहती हैं और हमारी औलाद, हम खुद भी अपनी इन्हीं गलतियों के साथ जिंदगी गुजार रहे होते हैं और अपनी औलाद को भी फिर ऐसे ही परवरिश, ऐसे ही उनको पाल पोस के बड़ा कर देते हैं, तो फिर वो फिर जब मुआशरे में आते हैं तो फिर उन्होंने हैवानों वाले काम ही करने होते हैं फिर उसके बाद, ठीक है ना। तो भाई तरीका क्या है कि इंसान को अपनी तरबियत की हर वक्त फिक्र रहनी चाहिए और अपने इन मामलात को जो है ना फिर अपने मुरब्बी से डिस्कस करते रहना चाहिए। जब डिस्कस करते हैं ना तो फिर अल्लाह ताला मुरब्बी के यानी तरबियत करने वाले के दिल में कोई इस्लाही पॉइंट डाल देते हैं, ये अल्लाह ताला की तरफ से फिर रहमत होती है, क्योंकि हमारे दिल में था कि हम अपने गलतियों की इस्लाह करवाते रहे, अल्लाह ताला को ये नीयत बहुत पसंद है कि मेरा बंदा जो है ना वो अपनी इस्लाह चाहता है, तो फिर अल्लाह ताला फिर ऐसे इंतजाम कर देते हैं इस्लाह वाले,
کہ ہمارے سامنے پھر ہماری غلطی واضح ہو جائے. اسی کو کہتے ہیں آئینہ دکھا دینا. تو آئینہ کسی کو بنائیں گے تبھی ہمیں اپنی غلطی نظر آئے گی نا. اگر آئینہ ہی ہماری زندگی میں کوئی نہیں ہوگا تو ساری زندگی جو ہے وہ غلط کام کرتے چلے جائیں گے, اپنا بھی بیڑا غرق کرتے رہیں گے, اپنی اولادوں کا بھی بیڑا غرق کرتے رہیں گے. ٹھیک ہے, وہ بھی اس بچے جیسا ہو جائے گا, تکبر ہوگا اس میں بھی. جی بچے کو کسی برے بچے سے ڈر رہنے کے لیے کیسے کہنا چاہیے, دور رہنے کے لیے کیسے کہنا چاہیے, بچے کو کسی برے بچے سے دور رہنے کے لیے کیسے کہنا چاہیے. اللہ پاک کی بڑائی کے بجائے اپنی بڑائی دکھائے. ہاں بے شک, ٹھیک ہے, بچے کو کسی برے بچے سے دور رہنے کے لیے کیسے کہنا چاہیے. پہلی بات تو یہ ہے کہ یہ جو برا بچہ جو ٹرم ہے نا, اس کو پہلے ڈیفائن کر لینا چاہیے کہ آپ کس کو جو ہے وہ برا بچہ کہہ رہے ہیں. ٹھیک ہے, مثال کے طور پر بچہ جو ہے وہ اگر اسکول کے ماحول کے اندر جا رہے ہیں, ٹھیک ہے, اب اسکول کے ماحول کے اندر جو دوسرے بچے آ رہے ہیں تو ان کے گھرانوں کا آپ کو نہیں پتا ہوتا, ان کے پیرنٹس کا آپ کو نہیں پتا ہوتا کہ وہ جو ہے نا وہ ان کے گھر کے اندر کیا ہو رہا ہے, میوزک چلتی ہے, نہ جانے بہت سی جگہیں ایسی بھی ہیں جہاں پر نعوذ باللہ ایون مسلمز بھی, نان مسلم سے ویسے ہی شراب پیتے ہیں, ان کے یہاں تو شراب جو ہے وہ جائز حلال ہوتی ہے, لیکن ایون مسلمانوں کے گھرانوں کے اندر بھی شراب چل رہی ہوتی ہے. ٹھیک ہے نا, اور بہت زیادہ برائیاں, بہت بڑے بڑے گناہ جو ہیں وہ مسلمانوں کے گھرانوں میں چل رہے ہیں. اب انہی گھرانوں کے بچے جو ہے وہ اسکول میں آ رہے ہیں جس اسکول کے اندر آپ کا بچہ جا رہا ہے. ٹھیک ہے, تو اب آپ کے بچے نے بہت سارا ٹائم جو ہے وہ ان بچوں کے ساتھ گزارنا ہے, تو اب وہ جو بچے ہیں نا ان بچوں کا چونکہ آپ کو کوئی پس منظر نہیں پتا, یا موسٹ پرابلی جو ہے وہ اگر پتا بھی ہے تو وہ نیگیٹو ہی پتا ہے, تو اب آپ کو اپنے بچوں کو جو ہے نا وہ یہ سمجھانا چاہیے کہ بیٹا ان لوگوں کا نا ہمیں نہیں پتا ہے, اور انفارچونیٹلی آج کل دنیا کے حالات بہت خراب ہیں, تو لوگوں سے شیطان جو ہے نا وہ بہت برے برے کام کروا لیتا ہے. ٹھیک ہے, تو اس وجہ سے جو ہے نا آپ دوسروں سے جو ہے دوسرے لوگوں سے جن کے گھروں کا آپ کو نہیں پتا, ہمیں نہیں پتا, آپ ان سے اپنے آپ کو الگ رکھیں, آپ اپنے کام سے کام رکھیں. ٹھیک ہے نا, آپ ان کے ساتھ دوستیاں نہ لگائیں. ٹھیک ہے, آپ ان کے ساتھ دوستیاں نہ لگائیں. ٹھیک ہے, تو آپ بجائے اس کے کہ بولیں کہ وہ برے بچے ہیں, برے بچے کا لفظ استعمال نہ کریں. ٹھیک ہے نا, کیونکہ بچہ جو ہے بچہ برا نہیں ہوتا, بلکہ ایک اللہ کا کوئی بندہ برا نہیں ہوتا, اس کا عمل برا ہوتا ہے. ٹھیک ہے نا, اب جب انسان بڑا ہو جائے گا تو پھر تو اس کو یہ بات سمجھ میں آ بھی سکتی ہے, لیکن بچے کو اگر آپ نے کہہ دیا نا کہ یہ برا بچہ ہے, برا بچہ ہے, تو بچہ پھر الگ نہیں کر سکے گا, عمل میں اور انسان میں کوئی تمیز نہیں کر سکے گا. ٹھیک ہے, تو اس وجہ سے برا بچہ کا لفظ استعمال نہ کریں, بلکہ پورا ہی کانسیپٹ سمجھائیں کہ چونکہ ہمیں ان کے گھر کے بارے میں نہیں پتا, اور گھروں کے اندر انفارچونیٹلی بہت اللہ تعالیٰ کی نافرمانی شیطان کروا لیتا ہے, شیطان کے اوپر ڈالنی چاہیے. ٹھیک ہے نا, شیطان کا تذکرہ اکثر کیا کریں. ٹھیک ہے نا, جس طرح رحمان کا تذکرہ زیادہ کرنا ہے, اکثر کرنا ہے, اور غالب تذکرہ تو رحمان کا ہی ہونا ہے, لیکن رحمان کے تذکرے کے ساتھ ساتھ شیطان کا تذکرہ بھی اکثر کیا کریں, اکثر کیا کریں. ٹھیک ہے, کہ شیطان کا تصور جو ہے نا وہ بچے کے دل کے اندر پکا ہو جائے کہ یہ دیکھو یہ میرا دشمن ہے, یہ ہم سب کا دشمن ہے, اور یہ ہم سے برے کام کرواتا ہے. ٹھیک ہے نا, یہ ہمیں نقصان پہنچانے کی ہر وقت کوشش کرتا رہتا ہے. ٹھیک ہے نا, تو شیطان کا تذکرہ کریں گے تو پھر بچوں کو یہ بات یاد رہے گی, تو ہمیں ان سے جو ہے نا دوستی نہیں بنانی. ٹھیک ہے, نبی علیہ الصلوۃ والسلام نے بھی منع کیا ہے, اللہ تعالیٰ نے قرآن مجید کے اندر منع کیا ہے, کہ فرمایا سورہ فرقان کی آیت ہے, اس کا مفہوم ہے کہ کیا ہے وہ, کہ قیامت کے دن جو ہے یا ویلتا لیتنی لم اتخذ فلانا خلیلا, میں حافظ نہیں ہوں, کسی کو ابھی لکھ کر کے یہ آیت بھیجی تھی وہ آپ کے سامنے پڑھ دی. ٹھیک ہے, تو قرآن مجید کے اندر اللہ تعالیٰ نے فرمایا ہے کہ جو لوگ گناہوں ہو جاتے ہیں نا, تو اگر ان کو کوئی دوست بنائے گا تو قیامت کے دن پھر اس کو افسوس کرنا پڑے گا,
और वो कहेगा कि काश कि मैंने ऐसे शख्स को जो है वो अपना दोस्त ना बनाया होता, ठीक है। लकद अदल्लनी अनिल ज़िक्री बादा इस जाए, उसने तो मुझे नेक रास्ते से गुमराह कर दिया इसके बाद कि मेरे पास नेकी की हिदायत आ चुकी थी, लेकिन उसने मुझे उस रास्ते के ऊपर चलने नहीं दिया, ठीक है। वकान शैतान लिल इंसान खजूला, और देखें अल्लाह ताला ने फिर शैतान का तस्करा किया, अल्लाह ताला बार बार शैतान का तस्करा करते हैं अपने कुरान के अंदर, ठीक है ना। अभी तो बुरे दोस्त की बात हो रही थी और फिर बुरे दोस्त की बात के साथ फौरन अल्लाह ताला फरमाते हैं वकान शैतान लिल इंसान खजूला, और शैतान तो इंसान के लिए जो है ना वो धोखेबाज ही है, धोखे देता रहता है, ठीक है। तो बच्चे की जो तरबियत है ना, इसके लिए अभी इंशाल्लाह अगले एक दो हफ्ते में हमने इसके ऊपर बहुत ज्यादा और बात भी करनी है कि माओ को घर के अंदर क्या करना है, कितने सारे काम है करने के, ठीक है ना। तो जरा इस तरीके से अपना इल्म बढ़ाएं इन चीजों के बारे में और बच्चों की इस तरीके से जहन साजी करें, फिर देखें आपके पास फजूल फजूलियात का वक्त ही बाकी नहीं है, ठीक है ना। बहुत काम है करने को, बल्कि बहुत कुछ सीखने को अभी है, अभी तो हमने सीखने की इब्तदाई कोई नहीं करी है कि क्या क्या हमें क्या पता होना चाहिए, क्या करना चाहिए, क्या नहीं करना चाहिए, तो सीखने की इब्तदा नहीं हुई है, या हो गई है तो थोड़ी बहुत हुई है, और अमल तो फिर बहुत कुछ है अभी करने के लिए। तो बच्चे अपने बच्चों को जो है ना वो दूसरे ऐसे बच्चों से है कि जिनके बारे में आपको पता नहीं है, उनसे दूर रखने के लिए फिर ऐसी बातें बताएं कुरान मजीद में, ऐसे अल्लाह ताला ने फरमाया हदीस मुबारका के अंदर, फिर नबी सल्लल्लाहु अलैहि वसल्लम ने ये तालीम दी कि जब हम किसी ऐसी महफिल में ऐसी सोहबत में चले जाते हैं जहां पर बुराई हो रही हो ना, तो अगर आप उस सोहबत का हिस्सा ना भी बने फिर भी उसका असर आप तक पहुंच जाता है। नबी अलैहिस्सलाम सलाम ने खुशबू की दुकान की मिसाल दी और नबी अलैहिस्सलाम सलाम ने आग की भट्टी की मिसाल दी, जहां पर कि जो है वो आग जल रही होती है, भट्टी की जो दुकान होती है वहां पर, तो अगर आपको कुछ आग ना भी लगे फिर भी धुआं तो पहुंचेगा ना आपको, ठीक है। और फिर हमारे मशायख ने तो और भी ज्यादा इन बातों को खोल करके बयान किया कि हज़रत इमाम गज़ाली रहमतुल्लाह ने फरमाया कि जो गुनाहों में पड़े हुए लोग होते हैं उनकी मिसाल जो है वो सांप से भी, ठीक है, कि वो इंसान को डस लेता है तो उसको उसकी मौत वाक हो जाती है। और इमाम गज़ाली ने तो ये तक कहा कि बुरा दोस्त जो होता है, ठीक है, यानी वही जो गुनाहों में पड़ा हुआ जो कोई बच्चा होता है, तो वो तो शैतान से भी ज्यादा बुरा होता है, इसलिए कि वो तो हाथ पकड़ करके आपको गुनाह करवाता है। अब मिसाल के तौर पर हमें बच्चों की वालदाएं बताती हैं, वालदाएं बताते हैं, ठीक है, कि उनके बच्चे ने बताया कि जी एक दिन छोटा बच्चा जो है वो वीडियो गेम्स के बारे में बातें करना शुरू हो गया, पबजी, राइट, कितना मशहूर वीडियो गेम है कि जिसके खिलाफ बाकायदा फतवे मौजूद है कि इस गेम को खेलने से जो है वो बच्चे का ईमान खत्म हो सकता है, दिमाग खत्म होना तो बहुत मामूली सी बात है, ईमान खत्म हो जाता है, ठीक है ना। अब एक बच्चे ने घर में आकर के पबजी और इस तरह के दो तीन और गेम उनका जिक्र करना शुरू कर दिया, तो घर की बड़ी जो थी, बड़ी बहन थी, उन्होंने उससे कहा कि ये तो अच्छे गेम्स नहीं है, वो तो बहुत बुरी चीजें हैं, उनके अंदर लग करके जो है वो आपका यानी ईमान भी खत्म हो सकता है और फिर तो जहन्नुम में जाना पड़ जाएगा, तो क्या आपको पसंद है कि आप जहन्नुम में चले जाए, ठीक है। तो उस बच्चे ने फिर जवाब दिया कि मेरी क्लास में हर बच्चा यही बातें करता रहता है और हर वक्त यही बातें करता रहता है, राइट, हर बच्चा यही बातें करता है और हर वक्त यही बातें करता रहता है, ठीक है ना। तो अब इस बच्चे के लिए, जो छोटा सा एक बच्चा है, 8-9 साल का बच्चा, वो अपने आप को इस माहौल में बहुत मुश्किल है उसके लिए बचाना ना, ठीक है, लेकिन हम जो है वो हर चीज कॉम्प्रोमाइज करने के लिए तैयार है, है ना। इल्म नाफे, क्योंकि हमारे बच्चों को स्कूल में जाकर के मिलता है, इल्म नाफे मिलता है, तो हम फिर हर चीज कॉम्प्रोमाइज करने के लिए तैयार हैं, हमारे ऊपर रहम फरमाए। बहरहाल तो यस, बच्चों को थोड़ा बहुत तो समझाने, लेकिन इतना ज्यादा आप बच्चों के ऊपर बोझ ना डालें तो कहते हैं। एनीवे, लास्ट वीक आपने कुछ डिफिकल्ट वर्ड्स यूज किए थे, तौरिया, इस्तिदलाल, और रिविजन इन वर्ड्स के एग्जैक्ट मानी के लिए कोई साइट मौजूद है, क्योंकि गूगल पर इनके आंसर्स नहीं मिलते और एनी डिक्शनरी। गूगल के ऊपर हर चीज के मानी नहीं मिलते, बेशक सही फरमाया आपने, और डिक्शनरी के अंदर अरबी के डिक्शनरी में आप जाकर के देख लें, लेकिन हमने अपने तौर पे कोशिश तो करी थी कि खाली लफ्ज इस्तेमाल ना करें बल्कि बहुत ज्यादा उसकी साथ साथ एक्सप्लेनेशन भी देते रहें। ठीक है, तो साजिश का तो यही मशवरा होगा कि जिन क्लासेस में आपको ये अल्फाज मिले थे ना, तो उन क्लासेस की रिकॉर्डिंग सुने। ठीक है, क्योंकि तौरिया का लफ्ज खाली ऐसे इस्तेमाल नहीं कर दिया होता बल्कि पूरी तारीफ के साथ और काफी एक्सप्लेनेशन के साथ तौरिया का लफ्ज समझाया था। उसी तरीके से इस्तेदलाल, तो खैर दलील, किसी चीज में से दलील हासिल करना। ठीक है, तो find a proof, ठीक है ना, इस्तेदलाल। तो अब वो लेक्चर्स को मेरे ख्याल में अच्छा, ये आप बहुत ही यानी माजरत के साथ, कुछ लोग हैं कि जो कि माशाल्लाह अल्लाह उनको जदाए खैर दे, वो क्लासेस सुनते हैं। ठीक है, आपकी बात नहीं हो रही जिन्होंने अभी सवाल किया था, लेकिन आपके साथ और भी लोग हैं सुनते हैं, लेकिन बाद में अंदाजा होता है उनके कुछ सवालों से या उनकी बात से कि जैसे कि जिसको कहते हैं ना सुनी अनसुनी। ठीक है, तो सुनते हैं मगर नहीं सुनते, ऐसे उन्होंने सुना। ठीक है ना, तो अब ऐसे सुनने का कोई फायदा नहीं है भाई, तो आप पे अटेंशन तो कर नहीं रहे हैं, बात को समझने की कोशिश नहीं कर रहे हैं, आपने बस सुन लिया, या तो आप साथ साथ दूसरे काम भी कर रही थी तो अब आपको कुछ समझ में तो नहीं आएगा। ठीक है, या फिर वैसे ही दिमाग में कुछ और बात चल रही थी तो फिर भी कुछ समझ में नहीं आएगा। ठीक है, तो खाली सुन लेना भी काफी नहीं है। ठीक है, ना सुनने से तो सुनना बेहतर है, लेकिन अब बिल्कुल बेतवज्जुही के साथ सुनना तो अब ये भी कोई अच्छी बात नहीं, क्योंकि टॉपिक तो फिर आपको समझ में नहीं आएगा ना कि क्या बात की जा रही है। ठीक है, तो सुनना भी है और तवज्जो से भी सुनने की कोशिश करना है। हाँ, मजबूरी अगर है तो फिर वो आपकी तवज्जो डाइवर्ट हो जाए तो वो सुनने की कोशिश करें। अगर बच्चे को दूसरा बच्चा गाड़ी के बारे में कहे कि हमारे पास बड़ी गाड़ी और आपके पास छोटी गाड़ी, बच्चे को ये कह देना काफी होगा कि छोटी गाड़ी हमारी जरूरत के मुताबिक है और ये अल्लाह ताला की नेमत है। नहीं, काफी तो खैर नहीं होगा, लेकिन हाँ ये आपको अपने बच्चों को कहना होगा कि हाँ हमारे पास जो छोटी गाड़ी है ये हमारी जरूरत के मुताबिक और ये भी अल्लाह ताला की हमें नेमत है। ठीक है ना, तो जिसके पास बड़ी गाड़ी है तो अल्लाह ताला ने उसकी जरूरत के मुताबिक उसको बड़ी गाड़ी दी है। ठीक है, हाँ ये बात भी बता दें कि उस बच्चे ने जो ये बात कही कि उसके पास बड़ी गाड़ी है तो ये उसने गलत बात कही, उसको ऐसे बात नहीं कहनी चाहिए थी, क्योंकि ये एक एरोगेंट जुमला है। ठीक है ना, ये मुतकब्बिराना जुमला है। ठीक है, और उस बच्चे के हक में ये बात अच्छी नहीं है कि उसने ऐसी बात कही। ठीक है, तो जैसे पीछे अभी बात हो रही थी ना कि फिर अगर वो आपके बच्चे का दोस्त है तो फिर अपने बच्चे को बताएं कि उसने ये गलत बात कही है और उसको नुकसान होगा ऐसी बात कहने से, तो पहली बात तो आप उसके लिए दुआ करें। ठीक है ना, और दूसरी बात ये कि फिर हम उसके इसलाह की कोई कोशिश करते हैं कि किसी तरीके से उसके जहन से ये बातें ख़त्म हों कि वो क्यों अपनी बड़ी गाड़ी के ऊपर इतरा रहा है, इस किस्म के जुमले क्यों कह रहा है, उसको ये बात नहीं कहनी चाहिए ना। ठीक है, अच्छा पीछे जो सवाल हुआ था कि पूरे बच्चे उसे कैसे रोकें, उसमें जो आपको बताना शुरू किया था ना कि ये स्कूल के अंदर जो है वो जब बुरे काम करने वाले बच्चे होते हैं, ठीक है, तो जो बुरे काम करने वाले बच्चे होते हैं तो उनसे जो है ना फिर आपने अपने बच्चों को दूर ही रखना, ठीक है ना, उनको बच्चों को यही समझाना है कि हमने उनसे दोस्ती नहीं करनी है। ठीक है ना, हमने उनसे, आपने उनसे दोस्ती नहीं करनी है। ठीक है, क्योंकि उनके घरों का बैकग्राउंड, उनके उनके पस मंजर हमें नहीं पता है। लेकिन एक दूसरा भी माहौल होता है कि जैसे कि आपने अपना एक दीनदार माहौल बनाया हुआ, ठीक है, दीनदार लोग जो कि आपके यानी हम ख्याल लोग हैं, ठीक है ना, अपने आप को दीन में आगे बढ़ाना चाहते हैं और उन्होंने फिर मिलजुल करके एक ऐसी सोहबत बनाई है ताकि उनके बच्चों को भी खेलने कूदने के लिए, टाइम स्पेंड करने के लिए नेक घरानों के बच्चे मिल सके। ठीक है ना, जैसे कि हमारी मजलिस का एक एक माहौल अल्हम्दुलिल्लाह, सुम्मा अल्हम्दुलिल्लाह। ठीक है, तो अब ऐसे बच्चों का जो मामला है ना कि जिनके के घरानों का हमें पता है और हम तो इनके साथ मिलना जुलना हमने शुरू ही इसलिए किया है ताकि हमें दूसरे माहौल के बच्चों से दोस्ती ना करनी पड़े, ठीक है ना। तो अब इस माहौल के जो बच्चे हैं ना, इसके के लिए यानी इन बच्चों के बारे में ना, अब हम अपने बच्चों को ये नहीं कह सकते कि नहीं तुम उनके साथ मिलना जुलना छोड़ दो, तुम उनसे जो है वो बात करना छोड़ दो, तुम उनसे दोस्ती ना बनाओ, ठीक है ना। नहीं, ये तो दीनदारों का माहौल है। इस माहौल के अंदर तो हमने एक दूसरे की खैरख्वाही करनी भी है और हम कर सकते भी हैं। स्कूल के अंदर हम उनकी खैरख्वाही ज्यादा से ज्यादा दुआ के जरिए से कर सकते हैं, ठीक है ना। स्कूल के किसी बच्चे ने बुराई करी तो उसके लिए ज्यादा से ज्यादा दुआ कर सकते हैं ना, और या प्रिंसिपल से जाके शिकायत कर देंगे, जिसका कि आपको पता है कोई खास फायदा तो होता नहीं, उल्टा नुकसान भी ज्यादा हो जाता है प्रिंसिपल से शिकायत करने का, ठीक है ना। लेकिन भाई यहाँ पर तो ऐसा मामला नहीं है ना, हमने तो इन्हीं बच्चों के साथ उठना बैठना है, हमने इन्हीं के साथ टाइम स्पेंड करना है, ठीक है। तो अब यहाँ पर जो है ना, फिर माहौल यहाँ पे प्रायोरिटीज डिफरेंट होती हैं, कि यहाँ पर उनके या तो उन बच्चों के लिए भी कोई एक्सक्यूज बनाने की कोशिश करें, ठीक है, आपके बच्चों के जो नेक घरानों वाले दोस्त हैं, या ये कि उनकी इसलाह के लिए फिर जो कोई अगर कोई शेख है तो उन शेख से जाकर के फिर बात करें कि फलाने ने जो है मेरे बच्चों को ऐसी बात कही थी, तो अब ये तो उसके लिए नुकसानदेह है कि अगर वो इस तरह की सोच रख रहा है, तो फिर आप मशवरा दें कि हमें क्या करना चाहिए इसके बारे में, ठीक है ना। तो फिर शेख साहब जो है वो फिर उन बच्चों के वालदेन से बात कर लेंगे, उनको समझाएंगे कि भाई हर बच्चा हमारा बच्चा है ना, ठीक है, और हमने हर एक के लिए जो है वो खैर ना सिर्फ ये कि सोचनी है, बल्कि हम बाकायदा कोई खैर का काम, कोई अमल भी कर सकते हैं ताकि वो बच्चा जो है वो इस बुराई के रास्ते के ऊपर चलने से बच जाए, ठीक है। देखिए सहाबा कराम जिस माहौल में रहते थे, ठीक है, तो उस माहौल के अंदर जो सहाबा थे ना, ये फरिश्ते नहीं थे, ये पैदाइशी तौर पर जो है ना ये मासूम नहीं थे। भाई अंबिया मासूम होते हैं, सहाबा कोई थोड़ी मासूम थे, ठीक है ना। तो सहाबा का जो माहौल था, जो नबी अलैहिस्सलाम सलाम के सोहबत में मदीना मुनव्वरा का माहौल बना हुआ था, तो उस माहौल के अंदर ये सब के सब दीनी रिश्ते के साथ एक दूसरे से जुड़े हुए, दीनी रिश्ते से, ठीक है ना। अब यहाँ पर जो है ना, इस किस्म की जो जैसे आजकल बच्चों में बहुत नजर आती है ना, कि फलाने बच्चे ने उसको ये कह दिया, फलाने ने उसको ये कह दिया, उसने कभी उसको हाथ लगा दिया, उसने, भाई ये मदीना मुनव्वरा में भी हो रहा होता था, ठीक है ना। लेकिन इस माहौल के अंदर सब एक दूसरे के साथ खैरख्वाह थे, सब एक दूसरे की भलाई चाहते थे, ठीक है ना। और अल्लाह ताला जो है ना, वो नबी अलैहिस्सलाम सलाम के वास्ते से, कभी नबी अलैहिस्सलाम सलाम जो है वो इनकी अपने अल्फाज में इसलाह फरमा दिया करते थे, और कभी नबी अलैहिस्सलाम सलाम को इल्म नहीं होता था कि क्या मामला हो गया, अल्लाह ताला कभी डायरेक्टली भी इसलाह फरमा दिया करते थे। ये सूरह हुजरात जो है उसके अंदर जो अल्लाह ताला ने आयात नाजिल फरमाई है ना, वला तलमजु बिल अलकाब बिसल इस्म अलफुसूक बाद अलईमान, ये इतनी जो इखलाकी तरबियत वाली आयात सूरह हुजरात में अल्लाह ताला ने नाजिल फरमाई है, ऐसे करो ऐसे ना करो, है ना, इस तरीके से रहो और ऐसे इंतजार करो, ऐसे अदब करो, ये क्या किसी तखय्युलाती मुआशरे के लिए अल्लाह ताला ने आयात नाजिल फरमाई थी? नहीं, ये सहाबे कराम के मुआशरे के लिए अल्लाह ताला ने आयात नाजिल फरमाई थी, राइट। यानी वहां पर कोई ऐसा इंसिडेंट होता था और फिर इस्लाह के लिए आयात नाजिल होती थी, या नबी अलैहिस्सलाम की अहादीस वारिद होती थी, और फिर जो है वो बीच बचाव करा करके उनको उनके यानी आदाब की तालीम दे दी जाती थी, और वो उस तालीम को फिर लेके बैठ जाते थे, उसके ऊपर अमल करना शुरू कर देते थे। इस तरीके से मुआशरे के अंदर एक बहुत ही यानी अच्छा और यानी एक सेहतमंद माहौल मुआशरा जो है वो बना होता था, ठीक है। तो जब उस मुआशरे के अंदर इस्लाह की जरूरत पेश आती थी और गलतियां होती थी, फिर इस्लाह होती थी, फिर उन गलतियों से रुजू किया जाता था, अल्लाह ताला से माफी मांगी जाती थी, तो आज जो है वो 1400 साल गुजरने के बाद क्या हमें इन चीजों की जरूरत नहीं है? नहीं? तो भाई हमें भी तो इसी तरीके के माहौल के अंदर जुड़ना है, और फिर इस माहौल के अंदर जो इस माहौल की फिर जो जो फैसिलिटीज हैं, जो इस माहौल की नियमतें हैं, उन नियमतों को हमने इस्तेमाल करना है ना, ठीक है। एक दूसरे के साथ खैरख्वाही करनी है, एक दूसरे की इस्लाह के लिए फिक्र करनी है, और उसके लिए जो अल्लाह ताला ने ज़राए अता फरमाए हैं, जो हमारे बड़े हैं, वो उनको इसके अंदर इन्वॉल्व करना है, तो उनसे हमने मशवरा करना है, पूछना है, ठीक है। तो अच्छा, बस टाइम तो हमारा मुकम्मल हो गया, तो एक तो जो मैसेज आए हुए थे उनको पढ़ के क्लास खत्म करते हैं ये वाली।
नहीं, इस तरह की बेवकूफ़ी की बातें करने से कोई खास मसला हल नहीं होता। इन्होंने लिखा है कि ये किसी बच्चे ने बड़ी गाड़ी कहा, मेरे पास बड़ी गाड़ी है, तुम्हारे पास छोटी गाड़ी है, तो अब इन्होंने लिखा है कि छोटी गाड़ी की अच्छाई बयान करें, पार्क भी जल्दी हो जाती है, फास्ट भी ज्यादा होती है, रश से निकलना भी आसान होता है। बेशक ठीक है, इस तरह की बातें भी आप अपने बच्चे से कर सकते हैं, छोटी गाड़ी की अच्छाई बयान करना, कि ताकि वो शायद वो अपनी छोटी गाड़ी के बारे में जरा अच्छा फील करना शुरू कर दे। लेकिन ये ज्यादा लंबा चलेगा नहीं, ये इस किस्म की बातें जो है ना, ये दे वोंट लास्ट लॉन्ग, ठीक है ना। वो फिर वो वापस आकर के नहीं, बड़ी गाड़ी के अंदर तो बैठने की जगह बड़ी होती है, आप लेट भी सकते हैं, और ये भी होता है वो भी होता है, ठीक है ना। तो भाई यानी चीज को जो है ना जरा संजीदगी के साथ एड्रेस करने की जरूरत है, ठीक है ना। ये गैर संजीदा किस्म के चंद कमेंट जो आपको तो खुश करते हो, जरूरी नहीं कि वो बच्चों को भी मुतमईन कर, ठीक है। बदतमीजी का जवाब ना दें उसी वक्त तो दिल में ख्याल आता है कि हमारी तो बेइज्जती कर दी सामने वाले ने, इस सिचुएशन में क्या करें। बदतमीजी का जवाब ना दें, यानी किसी ने आपके साथ बदतमीजी करी तो आप जवाब में बदतमीजी अगर ना करें उनके साथ, तो फिर दिल में ख्याल आता है कि उसने तो तुम्हारी बेइज्जती कर दी, ठीक है। तो अब जाहिर है, जब बेइज्जती तो किसी को अच्छी नहीं लगती, तो उसका जवाब फिर बदतमीजी से देना चाहिए। नहीं, देखें ये इसी वजह से होता है कि जब जो है ना इंसान कि अपनी इसलाती इसलाह नहीं हुई भी होती ना, तो उस वक्त ना फिर पीठ का जवाब पत्थर से देने के लिए फिर वो इसी को अपनी इज्जत समझता है कि जब तक मैं ईंट का जवाब पत्थर से नहीं दूंगा उस वक्त तक मेरी इज्जत नहीं बनेगी, और लोग मुझे जलील करते रहेंगे और रास्ते के पत्थर की तरह जो है ना मुझे ठोकरे मारते रहेंगे, और ये हो जाएगा वो हो जाएगा। लेकिन ये दरअसल जो है ना वो इस इंसान की अपनी इखलाकी तनजुली की निशानदेही कर रही है ये बात, ठीक है। ये खुद जो है ना बस इसी चक्कर में फंसा हुआ है कि बस किसी तरीके से ना मैं मार पीट करके जुबान से मारूं दूसरों को, या हाथ से मारूं दूसरों को, मैं बस किसी तरीके से ना अपनी जगह बना, ठीक है ना, जिसको कहते हैं फाइटिंग पर्सनैलिटी, है ना, बस किसी तरीके से फाइट करके ना अपना अपना एक मुकाम बना लो, ठीक है ना। ये ऐसे नहीं होता। अब ये चूंकि क्लास का टाइम खत्म हो गया है, कि क्लास में अगर आपको दोबारा से याद दिला दें तो उसके ऊपर बात कर लेंगे, लेकिन ये सही तरीका नहीं है, ठीक है ना। ये तो जंगल का तरीका है, और हमारा दीन जो है ना वो हमें इसी जंगली माहौल से और जंगली सोच से बाहर निकालने के लिए आया है। और अगर हमने यही सोच, वही बात शुरू में जो करी थी ना, सोच की इस्लाह, ठीक है ना, खाना तो खाना आ गया अच्छे तरीके से, है ना, सुन्नत की दुआएं पढ़नी भी आ गई, लेकिन सोच की इस्लाह ना हुई तो फिर इस दीन से हमने क्या खाक पैदा उठाया, ठीक है ना। तो दीन ने तो हमारी सोच बदलने का काम किया है ना, तो इस वजह से ये सोच के भाई जब तक मैं तड़ाक से जवाब नहीं दूंगी तब तक मेरी इज्जत नहीं बन सकती। भाई इज्जत तो अल्लाह ने बनानी है ना, इज्जत तो अल्लाह के साथ है, अल्लाह के लिए, अल्लाह के रसूल के लिए और ईमान वालों के लिए। तो भाई हमारा काम है ईमान वाला बनना, ईमान वालों जैसा बनना, ठीक है ना। तो हमें कुरान मजीद से ईमान वालों की खसूसियात पढ़नी चाहिए और उनके ऊपर अपने आप को परखना चाहिए कि क्या हम ऐसे बन रहे हैं या बस ऐसे ही नफने और भाई वजीफे पढ़ने वाले ईमान वाले हैं बस, ठीक है। हाँ, बच्चों को ये बात कहना नबी अलैहिस्सलाम की हदीस मुबारक है कि अपने से नीचे वालों को दुनियावी मामलात में अपने से नीचे वालों को देखें ताकि शुक्र पैदा हो, और दीनी मामलात में अपने से ऊपर वालों को देखें, ठीक है, दीनी मामलात में अपने से ऊपर वालों को देखें ताकि आप में भी अपनी दीनी इस्लाह की मेहनत पैदा हो, ठीक है। अच्छा, दूसरी क्लासेस के अंदर टीचर्स आ गई हैं, मुझे मैसेजेस आ रहे हैं, तो अब यहाँ पे इसको रोकना पड़ेगा। अपने सवाल को आप सेव करके रखें, या तो व्हाट्सएप पे भेज दें, या क्लास के अंदर पूछिएगा।